نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم ورک بک مفتاح القرآن کا آغاز کریں گے. آپ سب کے سامنے پیج کھلے ہونے چاہیے, پیج نمبر 9 سے ہم شروع کریں گے. مفتاح القرآن کتاب کیا ہے؟ اللہ تعالیٰ کے اس فرمان کہ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرِ, اور یقیناً ہم نے اس قرآن کو سمجھنے کے لیے آسان بنا دیا, پھر ہے کوئی نصیحت لینے والا. سورت قمر کی آیت نمبر 17 میں اللہ تعالیٰ نے یہ دعویٰ کیا ہے کہ یہ قرآن سمجھنے کے لیے بہت آسان ہے, شرط یہ کہ کوئی سمجھنا چاہے. تو فحل میں مدکر کے نیچے آپ اپنا نام لکھ کے پوچھئے, کیا میں نصیحت لینا چاہتی ہوں, میں پڑھنا چاہتی ہوں. تو اس کتاب کی خوبی کیا ہے کہ گرامر کے بغیر صرف علامات کے ذریعے قرآن پاک کے ترجمے میں جو غلطیاں ہوتی ہیں اس کی اصلاح کا طریقہ ہے یہ. یعنی گرامر کا لفظ بڑا بوجھل لگتا ہے, لوگوں کو گرامر آتی بھی ہو تو وہ سوچتے ہیں کہ ہمیں نہیں آتی. تو اس ورک بک کی روشنی میں قرآن پاک کی علامات, کون سا لفظ کس سے شروع ہو تو کیا ہوتا ہے, کون سا کس سے شروع ہو تو کیا ہوتا ہے, اس کی روشنی میں انشاءاللہ تعالی دیکھیں گے. چلیے اب نکالیے پیج نمبر 9. کہاں سے بات شروع ہوتی ہے؟ جس طرح کسی بھی پودے کی اصل بیج ہوتا ہے نا, اس طرح کسی بھی زبان کا بیج کلمہ کہلاتا ہے. آپ اپنے پاس ان نوٹ بکس میں لکھ لیجئے, کلمہ از ایکول ٹو بیج سیڈ. کیونکہ ہم عربی زبان سیکھنے بیٹھے ہیں نا, ہم نے اپنی اس کے اندر اصلاح کرنی ہے. تو عربی زبان جو ہے کوئی بھی زبان کی طرح کلمے سے شروع ہوتی ہے, ٹھیک ہے, بیج ہے یہ. اگر بیج ٹھیک نہیں تو باقی چیزیں ٹھیک نہیں ہوں گی. اب آئیے دیکھتے ہیں کہ بیج کتنی قسم کے ہیں عربی زبان کے. جب آپ یہ کوڈ ورڈز یاد کر لیں گے نا تو انشاءاللہ آپ کو آسان ہوگا. تو کلمہ کیا ہے؟ زبان سے نکلنے والے ہر بامانی لفظ کو کلمہ کہتے ہیں. جیسے اس وقت میں اب بول رہی ہوں, آپ کو میرے الفاظ سمجھ آ رہے ہوں گے, تو میرا بولا ہوا ہر لفظ کلمہ ہے, ٹھیک ہے. کلمہ اس کا لفظی معنی کیا ہوتا ہے؟ تیر پھینکنا. کاف لام میم اس کا روٹ ہوتا ہے. ہم جب بولتے ہیں نا تو میں بول رہی ہوں تو میرے الفاظ آپ کے کانوں پہ پڑ رہے ہیں, گویا کہ ایک قسم کے یہ تیر ہوتے ہیں, ٹھیک ہے. تو کلمہ کیا ہے؟ زبان سے نکلنے والا ہر بامانی لفظ. بس آپ دیکھیں یہ لفظ میرے آپ کو سمجھ آ رہے ہیں تو یہ بامانی ہے, لیکن اگر ابھی یہ کیا ہے, آواز تو آئی آپ کو لیکن کوئی میری اس کھانسی کا مقصد تو نہیں تھا نا, کوئی معنی نہیں. تو جو بھی بے معنی لفظ ہے اس کو محمل کہتے ہیں, بے معنی, بے کار, محمل. قرآن میں بھی آپ پڑھ چکے ہیں اللہ تعالیٰ تمہیں نہیں پکڑے گا تمہاری محمل قسموں پہ, وہاں لغو کہا گیا. تو کلمہ اس کا اپوزٹ کیا ہوتا ہے؟ لغو, بیکار باتیں, بے تک کی باتیں, ٹھیک ہے. تو ہم اس کو تو نہیں ڈسکس کریں گے کیونکہ اتنا وقت تو ہے ہی نہیں کہ بے معنی چیزوں کو دیکھیں. تو ہم دیکھیں گے کہ زبان سے جو با معنی لفظ نکلتے ہیں, جو اس وقت میرے منہ سے نکل رہے ہیں, کیا آپ لکھیے, آپ پڑھیے, آپ کی کتاب کدھر ہے, تو میرے بولے ہوئے ان الفاظ کی تین قسمیں ہوں گی. یا تو وہ بولا ہوا لفظ اسم ہوگا. اسم کیا ہوتا ہے؟ کسی کا نام ہوتا ہے, انسان کا نام ہو, حیوان کا نام ہو, چیز کا نام ہو. میں کہوں کرسی سیدھی کر لے تو کرسی کیا ہے؟ اسم ہے. میں کہوں آپ کا قلم کدھر ہے تو قلم کیا ہے؟ اسم ہے. میں کہوں کہ کارپیٹ کیسا ہے تو کارپیٹ کیا ہے؟ اسم ہے. کسی بھی چیز کا نام, زندہ کا, مردہ کا, کارآمد, بیکار, ناکمی چیز, کسی چیز کا نام ہے اس کو اسم کہتے ہیں. مثلاً قرآن پاک میں جو الفاظ اسم کے طور پہ استعمال ہوئے ہیں, کتاب, ذالک الکتاب, پہلا جملہ جب ہم پڑھتے ہیں سورۃ البقرہ کا تو الکتاب لفظ کیا ہے؟ اسم ہے, ٹھیک ہے. القلم, قلم ہے. اگر آپ قرآن پاک کو کھول کے دیکھتے ہیں تو آپ کو سورۃ الفاتحہ میں سے اسم کی کئی قسمیں مل جائیں گی. مثلاً میں آپ کے سامنے کھولتی ہوں اور آپ لوگ اپنی میموری سے سوچئے, سورۃ الفاتحہ کے اندر سے کچھ اسم ہم ڈھونڈتے ہیں, کچھ مشکل نہیں. سب سے زیادہ اسم ہی ہیں قرآن پاک میں, ڈوز فیل تو بہت تھوڑے ہیں, سب سے زیادہ اسما ہیں, ٹھیک ہے. تو ویسے تو مثالیں ہیں جیسے شاعر, فاسق, القلم, لیکن ہم قرآن پاک کو دیکھتے ہیں تو الحمد, تعریف, کسی کا نام ہے نا, پھر رب, پھر مالک, بہت سارے اسم آپ کو مل جائیں گے. तो इस्म क्या है? किसी का नाम। उर्दू की ग्रामर अगर आपने कभी पढ़ी हो तो उसमें आपको याद होगा नाम चीज़ जगह को इस्म कहते थे, लेकिन यहाँ बस अब आपको समझ आ गया कि जिसमें कोई काम हो नहीं रहा, सिर्फ कोई चीज़ है, जैसे कुर्सी है, कुर्सी हमेशा कुर्सी होती है, इसकी हालत नहीं बदलेगी, माजी हाल मुस्तकबिल नहीं होता कुर्सी का, मेज़ का, किताब का, कलम का, तो ये सब कुछ इस्म होंगे। उसके बाद अगली चीज़ जो हमारी ज़ुबान से निकलती है वो है फ़ेल। फ़ेल का लफ्ज़ उर्दू में हम बहुत बोलते हैं, आपके अफ़ाल कैसे हैं, कौलो फ़ेल का तज़ाद। तो फ़ेल किसको कहते हैं? काम को कहते हैं। जिस कलमे से किसी काम के होने या करने का पता चले और इसमें कुछ ज़माना भी पाया जाए, इसको फ़ेल कहते हैं। मसलन अबदा, उसने इबादत की। नाबुदु, हम इबादत करते हैं। ये हाल है, वो माजी था, तो इसमें काम हुआ ना इबादत का, और माजी और मुस्तकबिल से पता चल गया कि ये माजी में हुआ था या मुस्तकबिल में हो रहा है। ठीक है, इसी तरह खलका, उसने पैदा किया, कब किया? माजी में किया। यखलुकु, वो पैदा करता है या करेगा, हाल और मुजारे का सीगा। ठीक है, तो फेल क्या है? किसी काम का करना। जैसे हम सूरत अल-फातिहा में ही ये लफ्ज़ देख रहे हैं, नाबुदु, हम इबादत करते हैं। फिर देखिए नस्ताइन, हम मदद चाहते हैं, कुछ चाहना है ना, कुछ करना है। इहदीना में हम कह रहे हैं अल्लाह ताला से हमें दिखा, तो कुछ ना कुछ काम पाया जाता है फेल की सूरत में। ठीक है, फिर इसके बाद अगली चीज़ जो हमारी ज़ुबान से निकलती है वो है हर्फ। हर्फ क्या होता है? वो कलमा जो ना तो इस्म है ना फेल है, सिंपल सी बात है, ना इस्म की उसके ऊपर कंडीशंस लगती हैं ना फेल की लगती हैं, बल्कि इस्म और फेल को मिलाने का काम देता है। अगर अलग से इस्तेमाल हो तो कोई फ़ायदा नहीं। मसलन जैसे एक छोटा बच्चा बातें करना सीखता है तो वो क्या कहता है? मामा पानी। अब एक लफ्ज़ है मामा, ये भी इसमें, पानी ये भी इसमें, क्या करे मामा पानी को? वो बच्चा ये नहीं कह रहा कि मामा पानी दे दो। ठीक है, अब दे दो का लफ्ज़ है, ये असल में फेल है, वो अम्मी से कह रहा है कि अम्मी मुझे पानी दे दो। लेकिन बस दफ़ा टूटे टूटे लफ्ज़ होते हैं, बीच में प्रपोजिशंस नहीं होती। हर्फ जो है ना, ये प्रपोजिशन है। कुछ लोग नई नई इंग्लिश सीखते हैं तो वो दो चार लफ्ज़ बोल लेते हैं इंग्लिश के, वाटर, लेकिन उनको ये नहीं कहना आता गिव मी वाटर। ठीक है, देयर इज़ अ बुक। तो जो हमारी टूटी टूटी चीज़ों को जोड़ के एक जुमले में बदलती है चीज़, उसको हर्फ कहते हैं। मसलन जैसे नोश जुबान आप आते हैं इधर, तो कोई लफ्ज़ आप सीख लेते हैं, बस आपने एक लफ्ज़ सीख लिया नोश का, कि नोश में आप सफाई को रिद्दे कहते हैं, लेकिन रिद्दे के आगे क्या करना है, करो नहीं करो, कैसे करो, मैंने की, तो वो जो छोटे छोटे लफ्ज़ होते हैं उसको हरूफ कहते हैं। ठीक है, मसलन फ़ी, जैसे हम कहते हैं कि आउज़ु बिल्लाही मिनश शैतानिर रजीम। आउज़ु क्या है? फ़ेल है, मैं पनाह मांगती हूँ, किससे मांगती हूँ? शैतानिर रजीम। लेकिन बीच में जो मिन का लफ्ज़ है, ये आउज़ु बिल्लाही मिनश शैतान। ठीक है, तो मिन जो है ये दो को जोड़ने वाली चीज़ है। इसी तरह फ़ी, जैसे उर्दू में भी हम बोलते हैं फ़ी ज़माना, ये चीज़ है, तो फ़ी हर्फ है। अला, हाँ, अलल, अलल काफ़िरीन, काफिरों पर, इसी तरह इला, और भी बहुत सारे, लेकिन सूरत अल-फातिहा में से अगर हम हरूफ की मिसाल देखें तो हमें इसमें थोड़ी सी मिसालें मिलती हैं, बहुत ज़्यादा हरूफ नहीं है। जैसे वो और के मानों में आता है, अगर आप कह देते हैं कि इया का नाबुदु इया का नस्ताइन, तो हमने ये कहा कि सिर्फ आपकी हम इबादत करते हैं, और का लफ्ज़ नहीं हम बोल रहे। जुमला कैसा बनेगा? अल्लाह ताला आपकी मैं इबादत करती हूँ, आपसे मदद चाहती हूँ, और का लफ्ज़ बीच में नहीं डाला, तो वो सेंस जो है वो चेंज हो जाती है। ठीक है, तो ये तीन चीज़ें बुनियादी हैं, इसम, फेल, हर्फ। इतनी बात आपको समझ आ गई है? ग्रामर समझने का एक बुनियादी नुक्ता पल्ले से बांध ले कि जो बात बोली जाए बस वो समझ आ जाए, ना आगे सोचे ना पीछे सोचे। जितना आप जहन को दूर ले जाएंगे ना, बड़ा 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 करेंगे, उतनी चीज़ कम समझ आएगी। ये नुक्ते में समझ आ गया, आप समझे पूरी ग्रामर है ये इसम, फेल, हर्फ। अब आप देखिए कि पहचान कैसे होगी, तो आइए कुछ अलामतें देखते हैं। इसम को पहचानने की बुनियादी तौर पे दो अलामतें होती हैं। पहली अलामत क्या है? अल, قرآن پاک میں سب سے زیادہ اسی لفظ کا استعمال ہوتا ہے. اگر آپ سورۃ الفاتحہ کھول کے دیکھیں, پہلا ہی لفظ الحمد. حمد اسم تھا, اس کے ساتھ ال لگ گیا. العالمین, الرحمن, الرحیم, الدین, الصراط, المستقیم, الدالین. ٹھیک ہے, تو یہ سارے لفظوں سے پہلے ال لگا ہوا ہے. بس ایک چھوٹا سا آنکھیں بند کر کے اپلائی کرنے والا اصول یاد رکھے کہ ال کا لفظ جہاں لگ گیا آنکھیں بند کر کے لکھ دے یہ اس میں, کبھی بھی ال فعل کے ساتھ یا حرف کے ساتھ نہیں لگتا. اب آپ کو دیکھے قرآن کے کتنے اسم یاد ہو گئے. ابھی باقی آپ علامتیں چھوڑ بھی دینا, صرف ال کی بنیاد پہ آپ پورے قرآن میں سے 90% اسم الگ کر سکتے ہیں. آپ کو گرامر آ گئی, اسم کو ال کے ساتھ آپ پہچان لیں گے. دوسری بنیادی چیز جس سے باقی 20% بھی آپ اکثر سمجھ جاتے ہیں, اور وہ کیا ہے؟ تنوین. دو زبر, دو زیر اور دو پیش. کسی بھی لفظ کے آخر میں اگر آپ دیکھیں, آخر میں, یہ نوٹ کیجئے گا جملہ, کسی لفظ کے آخری لفظ پہ اگر آپ کو دو زبر, دو زیر یا دو پیش دکھے گی تو یہ اس بات کی علامت ہے کہ یہ اسم ہے. کبھی بھی فعل کے اوپر تنوین اور ال نہیں آتا. ٹھیک ہے, مثلاً ہم چلتے ہیں سورۃ الفاتحہ کے بعد سورۃ بقرہ میں, دیکھتے ہیں تنوین کہیں پہ آ رہی ہے. بسم اللہ الرحمن الرحیم, الف لام میم, ذلک الکتاب لا ریب فیہ ھدی للمتقین. جی کہیں تنوین آئی؟
جی
ھدن ہے, تو ھدن کے لیے آپ کچھ اور نہ یاد رکھیں, بس فوراً لکھ دیں کہ یہ اسم ہے. ٹھیک ہے, اسی طرح ال کی مثالیں تو ہم نے بہت سی دیکھی. ال جو ہے اصل میں انگلش میں جس طرح دی کا لفظ ہے نا, بک اور دا بک, وہی ہے ال. دا بک کب ہوتا ہے؟ خاص بک, جس کو ہم پراپر نون کہتے ہیں. اردو میں آپ سنتے ہوں گے اسم معرفہ اور اسم نکرہ. معرفہ جو ہوتا ہے نا اس کے ساتھ دی لگتا ہے. عربی زبان میں ال لگ گیا نا, الکتاب, الصراط, الرحیم, الرحمن, الملک, القدوس, السلام, تو یہ خاص چیزوں کے لیے آتا ہے. ٹھیک ہے, تو بس کتاب اور الکتاب میں فرق یہی ہے. باب اور الباب, دروازہ. یہ بھی ذہن میں رکھیے کہ ال اور تنوین اکٹھی کبھی نہیں لگتی. یہ بات تو پہلے دن کا سبق ہے کہ جس لفظ پہ ال لگے گا اس کے آخر میں تنوین نہیں آئے گی. مثلا میں سورۃ فاتحہ میں سے آپ کو غلط پڑھ کے بتاتی ہوں, الحمد للہ رب العالمین الرحمن الرحیم. میں نے ٹھیک پڑھا؟ کیا کیا میں نے کہ ال اور تنوین کو جوڑ دیا. یہ نہیں ہو سکتا. اس کے بارے میں ایک بڑا معروف لطیفہ ہے کہ ایک چھوٹا بچہ تھا, اس کو بڑی گرامر آتی تھی, تو لوگ اس کا ٹیسٹ لیا کرتے تھے. تو ایک جگہ وہ کہیں کھیل رہا تھا, کوئی بندہ اس کی شہرت سن کے آ گیا کہ میں نے سنا ہے کہ ایک بچہ ہے اس کو بڑی یہاں گرامر آتی ہے, تو میں اس کا ٹیسٹ لیتا ہوں. کہاں کدھر ہے؟ انہوں نے کہا جاؤ تم وہاں بچوں میں بیٹھ کے کوئی غلط بات کرو گرامر کی روشنی میں, تو تمہیں وہ بچہ خود ہی جواب دے گا. تو وہ شخص گیا اور جہاں لڑکے کھیل رہے تھے ان کو جا کے کہنے لگا, السلام علیکم ورحمۃ اللہ, السلام علیکم کہا اس نے نا. تو ان لڑکوں میں سے ایک بچے نے جواب دیا, وعلیکم السلام یا جامع الوطنوین. کہنے لگا کہ وعلیکم السلام الف لام اور تنوین کو جمع کرنے والے. تو اس کو پتہ چل گیا. اور آپ میں سے ہو سکتا ہے ابھی بھی کسی کو نہ پتہ چلا ہو کہ لطیفہ تھا کیا. تو ال اور تنوین کبھی اکٹھی نہیں آتی. اب آپ اس اصول کے اوپر پورے قرآن کو چھانٹیں, آپ کہیں گے واہ یہ بات تو میں نے کبھی غور نہیں کی تھی. اب پتہ چل گئی, یا تنوین لگتی ہے یا ال لگتا ہے. اور یہ دو بنیادی علامتیں کسی بھی لفظ کے اسم ہونے کی. ٹھیک ہے, اور تنوین لفظ کے آخر میں آتی ہے. تنوین جو ہے نا اصل میں عربی زبان میں ایسے, جیسے اے, ایک ہوتا ہے نا دی بک اور ایک ہوتا ہے آ بک, آ پین, دس از آ ڈور, دس از آ گارڈن. تو اے کا لفظ جو ہے وہ سمجھے کہ تنوین کے طور پر آتا ہے. ٹھیک ہے, اب الکتابن نہیں آ سکتا, جیسے کہ انگلش میں ہم دی آ بک نہیں کہہ سکتے. ٹھیک ہے, اب اتنی بات واضح ہے, کوئی مشکل, کچھ مشکل نہیں ہے. ال جو ہے یہ لفظ کے شروع میں لگے گا, یہ بھی ایک پہچان ہوتی ہے, اور یہ قرآن میں لکھا ہوا ہے. یعنی آپ الحمدللہ پڑھیں گے, الحمدو پڑھیں گے, آپ یہ نہیں کبھی بھی لفظ پڑھیں گے حمدو ال, الرحمن پڑھیں گے رحمانی ال نہیں پڑھیں گے. ٹھیک ہے, تو ال لفظ کے شروع میں لگتا ہے اور تنوین اینڈ پہ لگتی ہے. ٹھیک ہے, ये बात भी याद रहेगी, ये अपने लफ्ज़ों में लिखेंगे, इशारे लिखेंगे, फिर आपको याद हो जाएंगी कि अल शुरू में और आखिर में तनवीन लगाते हैं, और जब मुअन्नस हो जाती है ना तो अलिफ ता लग जाता है। जैसे रहमतुन का लफ्ज़ है जन्नतुन वासियतुन, ये मुअन्नस के सीगे अरबी में, तो जब हम इसकी जमा बनाएंगे ना तो हम क्या करेंगे, मुस्लिमतुन से मुस्लिमातुन, अलिफ ता लग गया, मोमिनतुन से मोमिनातुन, जन्नतुन से जन्नातुन, तो ये सब भी इसमें। गोया के एक तीसरी चीज़ इसमें आपके पास आ गई कि मुअन्नस की सूरत में जब जमा होती है तो फिर आखिर में अलिफ ता आता है, ये भी इस्म की अलामत है, ये कभी भी फेल पे नहीं आएगा। तो इस्म की अलामत हमने यहाँ देख ली। अब आप देखिए कि जैसे कुछ लफ्ज़ है जिसके अंदर एक्सेप्शन है उसको हम यहाँ नहीं डिस्कस करते, लेकिन उन्होंने लिखा हुआ है कि हाजा हाजी ही हा उलाई जालिका तिल का उलाई का इन्ना अन्ना का अन्ना लेता लाल्ला या फिर अयुहा या अयतुहा जू जा जी जातु उलू उली उलातु मिन अन इला अन फी बी। ये सारे जो हैं इनको आप अलग कर दीजिए, ये कुछ एक्सेप्शंस हैं, ये चीज़ें थोड़ी इस वक्त यहाँ नोट की थी तो मैंने पढ़ दी, लेकिन इंशाल्लाह आगे इसके हम डिटेल्स पढ़ेंगे। आज के लिए इतना काफ़ी है। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अन ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।